कार्यक्रम निचोडबाट केशव ढकालको नमस्कार। सुर्खेतमा बाल विवाह चुनौतीका रूपमा रहेको छ। बाल विवाह नरोकिएकै कारण जिल्लालाई बाल विवाह मुक्त घोषणा गर्ने सरकारी अभियान सफल हुन सकिरहेको छैन। सुर्खेतमा करिब 50% भन्दा बढी बाल विवाह हुने गरेको सरकारी तथ्याङ्क छ। जिल्लाको गुरुबाकोट नगरपालिकामा पछिल्लो एक वर्षमा 550 बाल विवाह भएको नगरपालिकाको तथ्याङ्क छ। बाल विवाह रोक्न किन सकस भइरहेको छ अनि बाल विवाहका कारण के कस्ता समस्या झेल्नु परेको छ भन्ने विषयमा छलफल गर्न आज हामी गुरुबाकोट नगरपालिकाको महलकुना आइपुगेका छौँ। गुरुबाकोट नगरपालिकाको कार्यालय रहेको भेरी नदीको किनारमा आज हामीले छलफल गर्दैछौँ। हामीसँग करिब 30 सहभागीसँगै गुरुबाकोट नगरपालिकाका उपप्रमुख मैना बिक, मेलकुना स्वास्थ्य केन्द्रका चिकित्सक नवीन तिमिल सिन्हा हुनुहुन्छ, यसै गरी मेलकुना प्रहरी चौकीका इन्चार्ज शहीद सर्वजित बरेली मगर पनि हामीसँग हुनुहुन्छ भने विभिन्न स्वास्थ्य स्वयंसेविकाहरू पनि हामीसँग हुनुहुन्छ। म तपाईँ सहभागीबाटै प्रश्न लिन्छु।
सर, मेरो नाम मिना कुमारी बिक, अहिले हाल गुरुबाकोट नगरपालिका वडा नम्बर 4। मेरो सानै उमेरमा भन्नाले 15-16 वर्षको उमेरमा विवाह भएको। मैले 16.5 वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएँ। मेरो पढ्दा पढ्दै मेरो बुबा मम्मीले जबरजस्ती बिहे गरिदिनु भयो।
अहिले चाहिँ अब तपाईँले बाल विवाह तपाईँको इच्छा विपरीत भयो, तपाईँले त्यो भोग्नुभयो, अब के भन्न चाहनुहुन्छ अरू अभिभावकहरूलाई?
अरू अभिभावकलाई पनि आफ्नो छोराछोरीको इच्छा विपरीत विवाह नगरिदिनु होला। आफ्नो छोराछोरीको आफू राम्रो सक्षम भएपछि आफैले पनि आफ्नो विवाह गरिहाल्छन्। यदि आमा बुबाको इच्छा छ भनेपछि छोराछोरीको इच्छा पनि बुझेर विवाह गरिदिनु पर्छ। सानै उमेरमा विवाह भएको कारणले मैले राम्रोसँगले पढ्न पाएन। श्रीमान जागिरे हुनुहुन्छ, जागिरे भए पनि अब राम्रोसँगले अब घरमा पहिला पढाउँछु भनेर विवाह गर्नुभयो। तर विवाह गरिसकेपछि एसएलसी जब मात्रै पढ्न पाएँ, त्यहाँदेखि पढ्न पाएन। आफ्नै जबरजस्तीले पढ्न खोज्दाखेरि पनि अब घर परिवारको कारणले गर्दाखेरि पढ्नलाई सके छैन। मैले इच्छा हुँदा हुँदै पनि अब घर परिवारको कारणले गर्दाखेरि पढ्न पाएन।
के भन्नुहुन्छ, म पढ्छु, म अब काम गर्छु भन्दाखेरि के भन्नुहुन्छ श्रीमानले?
गर्ने होइन, किन गर्ने हो, घरमै बस्ने, केटाकेटी स्याहार गर्ने, केटाकेटीको भविष्य बनाउने भनेर भन्नुहुन्छ। केटाकेटी पनि आफू जत्रै भइसक्यो, अब त्यस्तो गर्दाखेरि पनि अब म यस्तो गर्छु उस्तो गर्छु भन्दाखेरि पनि त्यस्तो गर्ने होइन भनेर भन्नुहुन्छ। सासुसुराले चाहिँ सपोर्ट गर्नुहुन्छ। त्यस्तो सासुसुराले घर परिवारबाट त त्यस्तो राम्रो के नराम्रो भएको छैन, तर मलाई मेरो श्रीमानले अब सानै कारणले सानै उमेरमा विवाह भएको कारणले गर्दाखेरि त होला।
हस्, धन्यवाद यहाँलाई। उपमेयरज्यू, कसरी यसलाई व्यवस्थापन गर्न सकिन्छ होला, आगामी दिनमा यस्तो समस्या नहोस् भनेर, अथवा उहाँको व्यवस्थापनको लागि नगरपालिकाले कस्तो पहल गरिरहेछ?
यो हामीले डाटा प्राप्त गरेका छौँ। यो यो गुरुबाकोट नगरपालिकालाई कसरी बाल विवाह न्यूनीकरण गर्न सकिन्छ र उहाँहरू जस्तै दिदीबहिनीहरूको बालकहरूको भविष्य त्यस्तो नहोस् भन्नका निमित्त गुरुबाकोट नगरपालिकाले अहिले पनि बजेटको व्यवस्थापन गरेको छ। नगरस्तरीय बाल विवाह सरोकार समिति गठन गरेको छ। प्रत्येक वडाहरूमा विद्यालयहरूमा र टोल टोलमा बाल विवाह सरोकार समिति एउटा टोलमा त्यो समिति गठन गरेर यो बाल विवाहको असर, बाल विवाहले पुर्याएको सामाजिक, आर्थिक, शारीरिक र मानसिक समस्याको विषयमा व्यापक जनचेतनामूलक कार्यक्रम गर्ने भन्ने कुरा पनि रहेको छ।
पढ्न चाहनुहुन्छ, काम गर्न चाहनुहुन्छ,
हजुर,
तर उहाँलाई उहाँको श्रीमानले किन काम गर्नु पर्यो भन्नुहुन्छ, त्यो सहजीकरण गर्न अब यहाँहरूले पहल गर्न सक्नुहुन्छ, पहल थाल्नु भएको छ? उहाँ आफू पढ्न चाहनुहुन्छ, अझै अरू काम गर्न चाहनुहुन्छ, आफू आत्मनिर्भर बन्न चाहनुहुन्छ, तर त्यो वातावरण घरबाट मिलिरहेको छैन उहाँलाई, श्रीमानबाट खास।
हजुर हजुर सर, अब उहाँको श्रीमान एउटा नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ, होइन, नेपाल सेनामा कार्यरत हुनुहुन्छ। उहाँको अवसर पायो भने गर्न सक्ने महिला पनि हो र हरेक सङ्घ संस्थाहरूमा, आमा समूहहरूमा, विकास निर्माणका उपभोक्ता समितिहरूको पनि मेजर पोस्टमा रहेर विकास निर्माणको काममा पनि उहाँ सक्रिय रूपमा लागिरहनु भएको छ र विभिन्न सङ्घर्षका बावजुद पनि आफूलाई एउटा सक्षम महिला हो भनेर उहाँले आफूलाई स्थापित गरिसक्नु भएको छ। त्यसै गरेर आय आर्जनको माध्यमबाट आफू एउटा श्रीमानले बच्चा पछि स्याहारेर बस, बच्चा पछि भविष्य बनाउने हो भनेर एउटा गृहिणीको जिम्मेवारी मात्रै वहन नगरेर उहाँले सामाजिक रूपमा पनि आफूलाई स्थापित गर्नुभएको छ र विभिन्न किसिमका सिपहरू जस्तै सिलाइ कटाइ लिएर पनि उहाँ व्यावसायिक रूपमा बस्नुभएको छ र यस्ता महिला दिदीबहिनीहरू जुन बाल विवाह गरिसक्नुभएको र आत्मनिर्भर हुन नसकेका र अबको दिनमा बाल विवाहले पुर्याएको असर लाई बेहोर्दै पनि केही गर्न पर्छ, आर्थिक रूपमा सशक्त हुनुपर्छ भन्ने महिला दिदीबहिनीहरूको लागि धेरै आत्मनिर्भर खालका तालिमहरू सञ्चालन भइरहेका छन् र व्यवसाय रूपमा गर्ने महिला दिदीबहिनीहरूलाई आर्थिक रूपमा पनि सपोर्ट गर्ने गुरुबाकोट नगरपालिकाको
लक्ष्य आउनु चाहे जस्तो उहाँले 16.5 वर्षको उमेरमै बच्चा जन्माउनु पर्यो हामीले चेतना जगाइरहेका छौँ भनिरहेका छौँ विभिन्न 20 वर्षभन्दा कम उमेरमा बच्चा नजन्माऊ भनेर तर घटना यस्ता थुप्रै छन् कसरी यसलाई चाहिँ रोक्न सकिएला
यसलाई रोक्ने कारण अघि नै मैले वास्तवमा सबै लगभग भनिसकेका छु होइन यो कारणहरू मुख्यतः जस्तै उहाँले उहाँको कन्डिसनमा हेर्ने हो भने नि
उहाँ एउटा प्रतिनिधि पात्र मात्रै हो यस्ता घटना त धेरै छन् नि डाक्टर साहब
अब त्यो चाहिँ मुख्य कुरा अहिले चाहिँ जुन लिडरहरू भन्छ जस्तै यो धार्मिक गुरु धामी जाक्रीदेखि लिएर गाउँका प्रतिनिधिहरू हुन्छ नि अहिले त अब वडा सदस्य अध्यक्ष होइन स्वयंसेविकाहरू जस्तै स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाहरू गरिरहनु भएको छ उहाँहरूले चाहिँ मुख्य कुरा हामीहरूबाट नै ऱ्याली पोस्टर मास यस्तो डिस्कसनहरू होइन बैठकहरू अनि यस्ता विभिन्न किसिमका भेलाहरूबाट चाहिँ यो यस सम्बन्धित जनचेतनाहरू हामीले चाहिँ दिँदै गयो शिक्षाहरू दिँदै गयो भनेपछि यसले गर्दा नै एक्लै अर्कालाई भन्छ अर्कैले अर्कालाई भन्छ त्यस कारण नै यो साइकल चाहिँ एकदम विशेष चलिरहन्छ र यो चाहिँ निर्मूल हुनुमा चाहिँ अलिकति केही सहयोग गर्छ
हस् म फेरि तपाईँ सहभागीतिर आउन चाहेँ
मेरो नाम चाहिँ दिपा बिगो गुरुबाकोट नगरपालिका वडा नम्बर 8-9 मेरो माइती चाहिँ उता ओखलढुङ्गा हो पूर्व अनि मेरो भोगाईहरू चाहिँ 18 वर्ष
तपाईँले बाल विवाह गर्नुभयो बाल विवाह भएको कारण तपाईँले केही सजिलो अप्ठ्यारो के भोग्नु पर्यो
अप्ठ्यारोहरू
के कस्ता अप्ठ्यारो भोग्नु पर्यो भन्नुहोस् त के कुरामा चाहिँ अप्ठ्यारो भयो भन्ने लागिरहेको छ तपाईँलाई बाल विवाह गर्दाखेरि
पढाइ सम्बन्धी शिक्षा सम्बन्धी बाधा भयो
विवाह गरेका कारण तपाईँले पढ्न पाउनु भएन अरू स्वास्थ्यमा त्यस्तो केही समस्या अथवा कठिनाई
स्वास्थ्यमा चाहिँ अब छिटै बिहे गरेको कारण चाहिँ आफूले छिटै गर्नु पर्यो गर्भ अवस्था गर्नु पर्यो कलिले उमेरमा
तपाईँले बाल विवाह गरेका कारणले पढ्ने जुन तपाईँको इच्छा थियो त्यो पाउनु भएन सबैभन्दा ठुलो समस्या तपाईँलाई त्यो भयो स्वास्थ्यमा पनि अलिकति तपाईँको बच्चा बच्ची छन्
उनीहरू छन्
हस् तपाईँलाई धेरै धन्यवाद डाक्टर साहब बाल विवाह गरेका कारण मुख्य गरी स्वास्थ्यमा चाहिँ के कस्ता समस्याहरू देखिन्छन्
धन्यवाद समग्रमा भन्दाखेरि जुन बाल विवाह जुन अहिले एउटा डाटा पनि म हजुरहरूसँग भनिहाल्छु सुरुमा अहिले लगभग 37% चाहिँ छोरीमा जुन बाल विवाह छ हाम्रो देश नेपालमा चाहिँ 18 वर्षभन्दा मुनिमा भइरहेछ 37% र चाहिँ 10% चाहिँ 15 वर्षभन्दा मुनिकोहरूमा चाहिँ यो बाल विवाह चाहिँ भइरहेछ र यो एउटा डाटा के पनि छ नि युनिसेफको डाटा अनुसार हाम्रो देश चाहिँ यो बाल विवाह गर्नेमा चाहिँ एसियाकै 3rd नम्बरमा पर्दो रहेछ पहिलो नम्बरमा चाहिँ बङ्गलादेश त्यसपछि भारत र त्यसपछि चाहिँ हाम्रो देश पर्दो रहेछ भनेपछि यो विकराल रूप एकदमै धेरै छ हाम्रो देशमा बाल विवाहको त्यसमा पनि हाम्रो यो गुरुबाकोटमा चाहिँ एकदमै धेरै छ र यसले चाहिँ विभिन्न किसिमका समस्याहरू चाहिँ आउने गर्दछन् यो बाल विवाहको कारणले गर्दा होइन यी समस्याहरू के हुनसक्छन् भनेपछि बाल विवाह गर्ने मान्छेले चाहिँ उसले पाउनु पर्ने आफ्ना सामान्य अधिकारहरूबाट उनीहरू वञ्चित हुने गर्दछन् जस्तै शिक्षा पाउने अधिकार स्वास्थ्य पाउने अधिकार सुरक्षाका अधिकारहरू यी कुराहरूबाट चाहिँ उनीहरू वञ्चित हुनुपर्ने हुन्छ त्यस्तै उनले घरेलु हिंसाको शिकार बन्नुपर्ने हुन्छ त्यस्तै गरेर विभिन्न किसिमका स्वास्थ्यसँग रिलेटेड समस्याहरू जस्तै यो यौनजन्य समस्याहरू रोग यौनजन्य रोगका समस्याहरू पाठेघरका मुखका क्यान्सरहरू पाठेघर खस्ने समस्याहरू त्यस्तै गरेर चाहिँ बच्चा यदि जन्माउने चाँडो विवाह हुन्छ चाँडो विवाह चाँडो बच्चा जन्मिने समस्या हुन्छ जसको कारणले गर्दा चाहिँ बच्चा चाहिँ कम तौलको जन्मिने होइन बच्चा चाहिँ 1 वर्ष नपुग्दै अथवा 5 वर्षभन्दा मुनि नै बच्चा चाहिँ मर्ने यस्तो अवस्थाहरू आउन सक्छ र सँगसँगै चाहिँ महिलाहरूको लागि सबभन्दा ठुलो समस्या र एकदमै यो सामाजिक समस्याको रूपमा आउँछ यो भनेको अब्स्ट्रक्टेड फिस्टुला भन्छ जुन चाहिँ बच्चा चाहिँ जन्मदाखेरि सानो उमेरमा जन्मदाखेरि उसको पाठेघर राम्रो विकास भए हुँदैन अनि जसको कारणले गर्दा चाहिँ बच्चा जन्मिँदा जन्मिन्छ तर जन्मदाखेरि चाहिँ एकदमै धेरै प्रेसर परेर चाहिँ उसको चाहिँ पाठेघरमा चाहिँ फुट्न सक्छ फुटेर चाहिँ त्यो चाहिँ पिसाब नलीसँग जोडिन सक्छ जसको कारणले गर्दा सधैँ पिसाब चुहिरहने होइन अनि जतातिर बस्दाखेरि पिसाब चुहिने एकदमै चाहिँ सामाजिक रूप समस्या नै भएर आउँछ यो यस्ता विभिन्न किसिमका समस्याहरू चाहिँ बाल विवाहले गर्दा चाहिँ निम्त्याउँछ
यो नगरपालिकामा बाल विवाह अत्याधिक बढेछ यसलाई चाहिँ यसको कारण के रहेछ हामीले खोज्या छौँ नगरपालिकाले खोज्या छ
हजुर सर यो गुरुबाकोट नगरपालिकामा आर्थिक वर्ष 73-74 सर्वेक्षण अनुसार गुरुबाकोट नगरपालिकाको आर्थिक सहयोगमा समाज यो सुरुचि समाजले यसको सर्वेक्षण गरेको थियो प्रत्येक वडाहरूमा 73-74 सर्वेक्षण अनुसार गुरुबाकोट नगरपालिकामा बाल विवाह गर्नेको संख्या 550 रहेको एउटा भयानक रूपमा यसको बाल विवाह हुनेको संख्या देखिएको छ यसैमा दलितको सबैभन्दा बढी बाल विवाह हुनेको संख्यामा दलित समुदायको देखिएको छ त्यसै गरेर जनजातिको अलिक कम हुने देखिएको छ र यसमा गुरुबाकोट नगरपालिकामा यो बाल विवाहको यो जुन डाटा छ यो भनेको अत्यन्त डरलाग्दो अवस्था हो यो बालविवाहलाई न्यूनीकरण गर्नको निमित्त गुरुबाकोट नगरपालिकाले गत वर्ष पनि कार्यक्रम सञ्चालन गरेको छ, यसलाई अहिले पनि निरन्तरता दिएको छ।
के गर्दै हुनुहुन्छ?
गत वर्ष प्रत्येक वडाहरूमा के कस्तो अवस्था छ भनेर हामीले सर्वेक्षण गऱ्यौँ, त्योबाट यो खालको डाटा प्राप्त भएको छ। र प्रत्येक विद्यालयहरूमा सुरक्षित समाजको त्यो एउटा सक्रियतामा प्रत्येक विद्यालयमा बाल विवाह न्यूनीकरण सम्बन्धमा र बाल विवाहले पारेको सामाजिक आर्थिक शारीरिक रूपका असरहरू एउटा नाटकको माध्यमबाट त्यो शिक्षाको रूपमा ग्रहण गर्न सकुन्, त्यो किशोर किशोरी भाइ बहिनीहरूले त्यो नाटक हेरिसकेपछि आफूमा केही परिवर्तन गर्न सकुन् भन्ने हेतुका साथ गुरुबाकोट नगरपालिकाका आधारभूत तह निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयहरूमा सडक नाटक पनि देखाएको छ। र प्रत्येक वडामा वडा अध्यक्षजीहरूसँग पनि अन्तर्क्रिया भएको छ र सिङ्गो नगरपालिकाको कार्यपालिकाको टिमसँग पनि एउटा पत्रकारहरूको टिम सहित त्यो एउटा कार्यक्रम पनि भएको छ। र एउटा गुरुबाकोट नगरपालिकाको म आफ्नै संयोजक भएर एउटा बाल विवाह सम्बन्धी एउटा सरोकार समिति जस्तै कार्यपालिकाको गठन भएको छ। र यो अवस्थालाई कसरी हामीले न्यून गर्न सक्छौँ, पुरै निमेटेन पार्न नसके पनि समाजमा रहेको यो खतरालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा गुरुबाकोट नगरपालिकाले अहिले पनि बजेटको व्यवस्थापन गरेको छ, अहिले कसरी कार्यक्रम गर्ने भन्ने विषयमा हामी छौँ।
म फेरि तपाईँ सहभागीहरूतिर जान चाहन्छु। बाल विवाहको बारेमा आफूले देखेका भोगेका कुराहरू राखिदिनु होला, आफ्नो नाम भनिदिनु होला, अनि आफ्नो कुराहरू राय सुझाव आफ्नो भोगाइहरू राखिदिनु होला। महिला पनि हुनुहुन्छ, आमा पनि हुनुहुन्छ, र स्वयंसेविकाको भूमिका पनि।
मेरो पवित्र ढकाल, अब स्वयंसेविका हो, अब आफूले भोगे पनि अब घर अब टोल टोलमा सम्झाइन्छ होइन।
आफूले भोगे पनि भन्नुभयो, तपाईँ पनि बाल विवाह गर्नु भएको हो?
नै त्यस्तो त होइन, तर सानै उमेरमा बिहा भए हो। अब त्यो भएर अब अहिले अब टोल टोलमा भन्दै त हिँडिन्छ, अब कता कता अब त्यो भन्दाखेरि अब भइहाल्छ कता कतातिर। अब हामी
के कारणले हुन्छ जस्तो लाग्छ, तपाईँ एउटा आमा पनि हुनुहुन्छ होइन, के कारणले यो बाल विवाहहरू भइरहेछ जस्तो लाग्छ?
अब त्यही त होला, अब खै के कारण, अब सानै अब यिनी मोबाइल हेर्छन् कहाँ कहाँबाट, अब फेसबुकबाट हेर्छन् ऊ गर्छन् त्यहाँ त्यसैबाट, अब नत्र भनिन्छ अब टोल टोलमा यस्तो नगर यस्तो हुन्छ भनेर। अब हामी उता सम्झाउँदै जान्छौँ होइन, सल्लाह सुझाव दिन्छौँ, अब दिँदा दिँदै पनि अब हामीले भनेको मान्दैनन्, भइहाल्छ अब उनीहरूलाई आफैलाई, अब ऊ ओखल ढुङ्गाको नानी, अब यहाँ गुरुबाकोट नम्बरको मान्छे, अब फेसबुकमै अब चिनाजानी भयो, अब बिहादान भइहाल्यो, अब त्यही भएर त्यही।
हस्, अरू कोही सहभागी हुनुहुन्छ? अगाडि हात उठाउनु भएको छ पछाडि।
नमस्कार, मेरो नाम रत्नविक, म सुरक्षित समाजको अध्यक्ष। सन् 2014 सुरक्षित समाजले जिल्लामै संयोजन गरेर अगुवाई गरेर सुर्खेत जिल्लालाई चाहिँ बाल विवाह मुक्त बनाउने अभियान पनि थियो होइन। अघि हाम्रो कार्यक्रम सञ्चालकज्यूले पनि भनिसक्नु भएको छ, तर पनि विभिन्न निकायहरूको सक्रियता नहुन सक्दाखेरि एक दुईवटा संस्थाले मात्रै लिडिङ गर्दाखेरि यो चाहिँ सदितौँ पुर्खौँ पुर्खादेखि जडा गाडेर र बसिराखेको बाल विवाह निम्ट्यान्न पार्न एक दुईवटा संस्थाहरूलाई गाह्रो भयो। जिल्लामा एक्लेबल्ले हुम चल्ने पनि प्रयास भएको हो, तर पनि एउटा विभिन्न खालको राजनीतिक तह तब्काको सपोर्टदेखि लिएर धेरै खालको योमा विभिन्न बाल विवाह भन्ने कुरा के हो भन्ने कुरा चेतना नहुँदाखेरि बाल विवाह रोक्न सकिएन। अहिले पनि नेपालले नै नेपाल सरकारले सन् 2030 बाल विवाह मुक्त देश बनाउने अभियान चलाएको छ होइन। त्यसैमा हामी टेकेर गुरुबाकोट नगरपालिकामा गत वर्ष गुरुबाकोट नगरपालिकाको आर्थिक सहयोग र सुरक्षित समाजको यो जति पनि आयोजना छ त्यो आयोजनामा हामीले विभिन्न खालका कार्यक्रमहरू गऱ्यौँ होइन। मैले देख्दाखेरि के लाग्छ भन्दा यो तथ्याङ्कमा पनि हामीले हेऱ्यौँ, 1638 2073-74 चाहिँ बाल विवाह आएको छ होइन, विवाह भएको छ, त्यो मध्येमा 550 बाल विवाह छ। त्यसले हेर्दा चाहिँ बढी जसो दलित समुदायको देखिएको छ, त्यसपछि अन्य समुदाय र त्यसपछि चाहिँ अन्य भनेको ब्राह्मण क्षेत्रीय है, त्यसपछि चाहिँ जनजाति समुदायमा देखिएको छ। त्यसमा पनि विशेष गरी बच्चाहरूले बाल विवाह भनेको के हो भन्ने कुरा थाहै नपाइकन र लै लैमा माया प्रेममा प्रेम के हो विवाह के हो भन्ने कुराको समेत थाहा छ। यसरी हेर्दाखेरि चाहिँ उनीहरूलाई होइन विवाहपछिको जीवन कसरी बिताउनु पर्छ, कति गाह्रो हुन्छ, विवाह भनेको के हो भन्ने कुरा थाहा नपाउँदाखेरि उनीहरूले चाहिँ शिक्षाबाट वञ्चित भएको, स्वास्थ्यको हिसाबले वञ्चित भएको, बहुविवाह खेप्नु परेको, माइतमै बस्न परेको, त्यस्ता चाहिँ तथ्याङ्कमा आएको छ। सुरक्षित समाजले काम गर्ने क्रममा चाहिँ मालरानीको एउटा घटना आएको थियो है, जिल्ला अदालतमा डिभोर्स हुँदै थियो, 16-17 वर्षमा विवाह भयो, 20 वर्षमा उसले चाहिँ आफै गरेर डिभोर्स गरेको छ। एउटा सम्बन्ध विच्छेदको कारण पनि बालविवाह बनेको छ, होइन? घर परिवारमा महिलाले हिंसा भोग्ने मुख्य कारण पनि बालविवाह भएको छ। किन भन्दाखेरि आफू बच्चा हुन्छ, बच्चा हुँदाखेरि उसले एउटा बुहारी कसरी हुने, एउटा परिवारलाई कसरी खुसी बनाउने, समाजमा कसरी भिज्ने भन्ने कुरा सिकेकै हुँदैन। आफू बच्चा भएको हुनाले उसले बच्चापन नै देखाउने भएको हुनाले घर परिवारलाई व्यवस्थित तरिकाले लिन नसक्दाखेरि आफू पनि तनावमा र परिवार पनि तनावमा भएको देखिन्छ। यसमा शिक्षा, त्यसपछि लिएर अज्ञानता, होइन, र बालविवाह परिसकेपछिको हुने असरका बारेमा सबैजनालाई जानकारी नहुनु पनि यो चाहिँ एउटा समस्या हो।
अब हामीले बालविवाह मुक्त अभियान चलायौँ, धेरै खर्च पनि गऱ्यौँ, किन चाहिँ यो बालविवाह रोक्न सकिएन त के लाग्छ यहाँलाई? यहाँ आफै त्यसमा सक्रिय पनि हुनुभयो।
यो पहिले के भयो भन्दा सङ्घ संस्थाहरूले प्रयास गरे, होइन, यसमा सरकारी निकायको एकाध सहयोग भयो, तर पूरा रूपमा नेपाल सरकारले नै ओनरसिप गरेको थिएन। सङ्घ संस्थाले चाहिँ उठान गर्यो, होइन, अहिले यस्तो खुसी लागेको छ कि गुर्बाकोट नगरपालिकाले नै यसमा बजेट छुट्याएको छ। यो देख्दा हामीलाई के लागिराखेको छ भन्दा नेपाल सरकारले बाल विवाह समस्या भन्ने तरिका लिइसक्यो, पक्कै पनि यो अन्त्य हुन्छ भन्ने लागिराखेको छ। सरकारले जब चाहिँ आफूलाई ओनरसिप गर्छ नि, यो समस्या हो भन्ने कुरा लिन्छ नि, तब मात्रै यो समस्या
भनेको सरकारले बाल विवाह समस्याका रूपमा छ है भनेर नबुझ्दाखेरि, त्यो रूपमा नलिँदाखेरि जिल्लालाई बाल विवाह मुक्त घोषणा गर्न सकिएन।
पहिले चाहिँ के पनि भएको थियो भन्दाखेरि एउटा राजनीतिक दलको आयो बाल विवाह भयो, अर्को राजनीतिक दलले छोपिदिन्, एउटाले भयो भने अर्काले छोपिदियो, अब कसरी समाधान हुन्छ? त्यो बच्चाको जिन्दगी त उसको लागि 100% हो नि, एउटा बच्चा त खाल्डोमा परिहाल्यो नि, शिक्षाबाट वञ्चित भयो, स्वास्थ्यको हिसाबले अप्ठ्यारो भयो, बहिवाह त्यसैले खेप्नुपर्छ, पाठेघर खस्ने समस्या त्यसैले खेप्नुपर्छ, हरेक पीडा त उसमा छ नि। तर त्यो कुरा चाहिँ के भयो त, त्यो पीडालाई एकातिर राखेर मेरो पार्टीको यसलाई छोपौँ, मेरो पार्टीको म अर्कालाई छोपौँ भन्ने खालको चाहिँ पहिले वातावरण त्यस्तो भएको थियो। अहिले कार्यपालिकाले, होइन, यो कार्यक्रम कसरी जान्छ हामीले फर्दर हेर्न त बाँकी नै छ, तर एकदम राम्रोसँग सकारात्मक तरिकाले, होइन, यो हामीले 74 सालमा काम गर्दाखेरि गुर्बाकोट नगरपालिकाको कार्यपालिकामा नै एउटा सरकार समिति बनेको छ 13 जनाको, त्यसमा एउटा बच्चालाई पनि सहभागी, त्यसमा बालबालिकाको विषयमा भएको हुनाले बालबालिकालाई समेत त्यो हामीले सरकार समितिमा चाहिँ त्यसरी राखेर बनाइराखेको हुँदा पक्कै पनि अगाडि राम्रोसँग जान्छ भन्ने हामीले आशा गरिराखेको छ।
धन्यवाद। म उपमेयरज्यूप्रति आउन चाहेँ। यो नगरपालिकामा पनि दलित समुदायमा बढी बाल विवाह भएको देखियो, यहाँ स्वयं आफै पनि त्यस समुदायको प्रतिनिधित्व गर्नुहुन्छ, के कारण होला, यो चाहिँ कारण के हो बाल विवाह दलित समुदायमा बढी हुने?
अब यो पहिलाको संस्कार अनुसार त दलित समुदाय अथवा अन्य समुदायको हकमा अभिभावकहरूले माघी विवाह गरिदिने, बच्चा जन्मिएको सँगसँगै जन्मिएको अवस्थामा सानै बच्चा अवस्थामा डोरी बाँधिने ती त्यस्ता किसिमका गतिविधिहरू थिए, र अभिभावकहरूले पनि सानै उमेरमा विवाह गरिदियो भने पुण्य कमाइन्छ, छोरीलाई कन्यादान गरिदियो भने पुण्य कमाइन्छ, र समाजमा अरू गलत क्रियाकलापहरूमा संलग्न हुँदैनन् भन्ने दृष्टिकोणका साथ अभिभावकको संलग्नतामा बालविवाह हुने गर्थ्यो। तर अहिले विभिन्न सङ्घ संस्थाहरू सक्रिय हुँदै गर्दा बालविवाहको अवस्था, बालविवाह खतरापूर्ण छ, बालविवाहले निम्त्याउने समस्याको विषयमा अभिभावक स्वयं आफै त्योमा बुझिसकेपछि बालविवाह गर्नु हुँदैन भनेर, बालविवाह खतरा छ भन्ने अभिभावकले बुझ्नु भएको छ। तर अहिले यो पछिल्लो चरणमा बालबालिकाहरूको आफैले नै पढ्दा पढ्दैको अवस्थामा र त्यो बालविवाहको समस्या थाहा हुँदाहुँदै पनि त्यो विभिन्न किसिमका सूचना प्रविधिहरू, टिभी, मोबाइल, फिल्म यो हेरेर पनि त्यसरी एउटा विवाह के हो, प्रेम के हो भन्ने कुरा नबुझेर र विवाहपछिका चुनौती के हुन् भन्ने कुरा नबुझेरै त्यसरी संलग्न हुने, विवाह हुने गरेको छ। र विशेष गरेर म पनि एउटा दलित समुदायको र दलितको जनसङ्ख्या बढी भएको नगरपालिका पनि हो, पर्सेन्टको हिसाबले गुर्बाकोट नगरपालिकामा दलित समुदायमा बालविवाह बढी भएको देखिएको छ। यसैमा पनि सबैभन्दा जड कुरा भनेको गरिबी, अशिक्षा, चेतनाको कमी र अभावका कारणले दलित समुदायमा बालविवाह हुने गरेको कुराहरू पनि छन्।
हस्, म फेरि तपाईँ सहभागीतिर जान चाहन्छु, आफ्नो भनाइ राखिदिनु होला, पछाडि हात उठाउनु भएको छ, बसेरै भन्नुभयो हुन्छ।
नमस्कार, मेरो नाम चाहिँ भीम पौडेल, म स्थानीय। वास्तव रूपमा बाल विवाहको प्रमुख जड त अब सबैलाई थाहा छ, हामी सानैमा चाहिँ लयलयमा होस् या त देखा सिक्किमा होस् हरेक कारणले बाल विवाहहरू हुने गर्छ। म यो बाल विवाहको अभियानमा मलाई लाग्छ म सानै छँदादेखिबाट बाल क्लबबाट नै म यो बाल विवाहको अभियानमा जुटिएको एउटा अभियानकर्ताको रूपमा पनि आफूलाई लिन्छु। म आफू बाल क्लबमा लाग्दाखेरि थुप्रै बाल विवाहहरू रोकेको पनि छु, म आफैले पनि थुप्रै बाल विवाह रोक्ने चुनौती पनि मैले लिएको हुँ। समथिङ मलाई याद छ, मैले 13 बाल विवाह मेरै आफ्नै सक्रियतामा हामी बाल क्लबको मद्दतबाट स्याक सुरक्षित समाज लगायतका सङ्घ संस्थाहरूको सहयोगबाट चाहिँ मैले ती बाल विवाह रोक्नका लागि थुप्रै प्रयत्नहरू गर्थेँ। पछि के भयो भने म बाल विवाह रोक्ने क्रममा एउटा घटना घट्यो, त्यो घटना म यहाँ अलिकति सेयर गर्न चाहन्छु। बाल विवाह घटना घट्यो, हामीलाई ज्यान मार्ने धम्की आयो। धम्की आइसकेपछि हामी जिल्ला प्रहरी कहाँ चाहिँ गुहार माग्यो, केही साथीलाई हाम्रा केही बाल क्लबका साथीहरूलाई चाहिँ यहीँ घेर्ने काम गरियो। केही वर्ष अगाडिको घटना हो यो, यहीँ घेर्ने काम गरियो, घेरियो, राखियो उसलाई चाहिँ। तैँले चाहिँ मेरो छोरीको घरबार बिगार्ने, हाम्रो छोरीहरूको जिन्दगी बिगार्ने, बिहा गरेका थिए त के गरेका थिए, उनीहरूको जिन्दगी राम्रो हुन्थ्यो, उनीहरूलाई पढ्न पाउँथे, लेख्न पाउँथे, बिहा गरेर पनि पढ्न पाइन्छ, पढ्न नपाइने भन्ने कहीँ छ, हामी पढाउँछौँ, लेखाउँछौँ, के गर्छौँ, वा गर्छौँ भनेर मेरो साथीहरूलाई चाहिँ यता ऊ गर्ने गरियो र मलाई मार्ने धम्की दिएर म जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चाहिँ मलाई चाहिँ ज्यान मार्ने धम्की दियो भनेर मैले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएँ र सोही आधारमा चाहिँ जिल्लाका सम्पूर्ण सरकारवालाहरू यहाँ आउनुभयो। आइसकेपछि चाहिँ एउटा ठुलो मिटिङ बस्यो जिल्लाका जिल्ला बाल संरक्षण समितिबाट, त्यसपछि महिला तथा बालबालिका सञ्जालबाट, त्यसपछि विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयबाट थुप्रै व्यक्तित्वहरू आउनुभयो, छलफल भयो र अन्तमा त्यो अभियानलाई कहाँ लगेर टुङ्ग्याइयो भने अब यसरी बालबालिकाले आफै बाल विवाह रोक्नलाई नखसिने, त्यो चाहिँ गएर चाहिँ प्रहरीमा उजुर गरिदिने या त सम्बन्धित निकायमा गएर उजुर गरेर त्यसरी कारवाही प्रक्रियामा जानु पर्यो भनियो। त्यसपछि के भयो त भन्दा हामी निष्क्रिय भयौँ, किनभने हामीलाई काम गर्दा चुनौती आउने भएपछि हामी निष्क्रिय भयौँ र बाल विवाह गर्नुहुन्न है भन्ने कुरा गैर सरकारी संस्थाहरू एनजिओ आइएनजिओले पहल गर्ने भए, तर सरकारले ठोस नीति तथा कार्यक्रमहरू चाहिँ समुदायमा लैजान नसक्ने। जस्तै मानौँ विकास निर्माणका काममा ठोस निर्णय हुन्छ, ठोस कार्यान्वयन गर्ने, के गर्ने भन्ने खालको योजना बन्छ, तर बाल विवाह रोक्ने, महिला हिंसा रोक्ने का सम्बन्धी ठोस कार्यनीति बन्दैन। के गर्ने त समुदायमा गएर कस्ता खालका कार्यक्रम गर्ने भन्ने ठोस नीति बन्दैन। मैले
म उपमेयरप्रति जान चाहे, ठोस कार्यनीति नबन्दा कार्ययोजना नबन्दा नि समस्या भएको छ भन्ने कुरा छ। अहिले यो बाल विवाहको यहाँहरूसँग तथ्याङ्क पनि छ, यो बाल विवाह रोक्नका लागि हामी यो गर्छौँ भनेर उहाँले भने जस्तो ठोस कार्ययोजना तयार भएको छ।
यो गुरुबाकोट नगरपालिकामा बाल विवाहको यो जुन डाटा निस्किसकेपछि हामी आफै पनि यसमा चिन्तामा छौँ। यस्तो किसिमको स्थिति गुरुबाकोट नगरपालिकामा छ, यसलाई रोक्ने प्रयास गरिन भने पक्कै पनि भोलि बहुविवाहको शिकार बन्नु, पाठेघर खसेर मृत्युको मुखमा पुग्नु, घर परिवारमा हिंसाको वातावरण सिर्जना भएर पीडामा बाँच्नु र अन्त्यमा आत्महत्याको शिकार पनि महिला दिदीबहिनीले एउटा मृत्युको बाटो आफूलाई उम्काउनको लागि, आफू मुक्तिको लागि रोच्ने स्थिति हुनसक्छ भन्ने एउटा डाटाले देखाएको अवस्थामा त्यो मूल्याङ्कन गरेर हामीले बजेटको व्यवस्थापन गरेका छौँ र त्यसलाई एउटा ठोस निर्णय बनाएर, कार्ययोजना बनाएर, अनि त्यसपछि एउटा सरोकार समिति गठन गरेर त्यो निर्णय गरेका छौँ, त्यसलाई अब कार्ययोजनामा ढालेर अगाडि हामी बढ्छौँ सर।
हस्, म फेरि तपाईँ सहभागीहरूप्रति जान चाहेँ।
नमस्कार, मेरो नाम तुलसी शर्मा, म गुरुकोट नगरपालिका वार्ड नम्बर 8 बासिन्दा हो, मैले स्वास्थ्यमा काम गर्छु। यो बालबिहाको देखाएर भोगाई भन्ने हो नि, हामी दयनीय अवस्थामा छौँ। आज हामीले सम्झाउँछौँ, दिनभरि सम्झाउँछौँ, तर चाहिँ राति चाहिँ बच्चाहरू भागेर जान्छन् र त्यो जिम्मेवारी कसैको पनि हुँदैन। तिनी बच्चाहरूले बालविवाह गरे, अब तिनलाई चाहिँ व्यवस्थापन कसरी गर्ने भन्ने कुरो यो कानुनमा छैन, यो कानुनमा बनाउनु जरुरी छ। किनभनेपछि बालविवाह भयो, बालविवाह भइसकेपछि अनि तिनी बच्चाहरूलाई जब उमेर पुग्ने बेलासम्म उनीहरूलाई फरक फरक ठाउँमा राखेर राज्यले जिम्मेवारी नलिएसम्म त्यतिकै छोडा छोरा अभिभावकको जिम्मा लगाइँदैछ र आएर आत्महत्या गरेको घटनाहरूले चाहिँ हामीलाई चाहिँ ज्यादै चाहिँ दर्दनाक बनाएको छ र त्यसमा चाहिँ जिम्मेवारी लिएर अगाडि बढ्नलाई साह्रै गाह्रो भएको छ। यसमा जस्तो अब हाम्रो उपमेयर हुनुहुन्छ, यहीँ नगरपालिकाले चाहिँ अब भनौँ यसरी बनायो भन्नुमा छ, यसलाई हाम्रो गुरुवाकोट नगरपालिकाको चाहिँ यो बालविवाहलाई चाहिँ यो निराकरण गर्नको लागि हामीले अब के गर्नुपर्छ त, बालविवाह भइरहेका छन्, आज हिजै पनि भइरहेको छ, हामीले गर्ने के सकेका छौँ त हस् त्यति
के गर्नु पर्ला भन्ने लाग्छ त यहाँलाई?
हामीले त्यही हो सर, कानुन चाहिँ जस्तो चाहिँ बच्चा बालविवाह भयो, बालविवाह भइसकेपछि हामीले जाने भनेको अनि प्रहरी कहाँ खबर गरेर जाने, अनि उहाँहरूले चाहिँ अभिभावकहरू बोलाएर जिम्मा लगाइदिने, आज त बुझ्नुहुन्छ, अनि राति त बच्चाहरू भागिहाल्छन् कि आत्महत्या गर्छन्, यो घटनाहरू त भइरहेको छ। त्यस कारणले चाहिँ राज्यले के गर्नु पऱ्यो भने तिनी बच्चाहरू आखिर बिहा गर्ने हुन्, बिहा गरेपछि सँगै होइन तिमीहरूलाई उमेर पुगेपछि बिहा गर्ला भनेर चाहिँ केटीलाई एकातिर र केटालाई एकातिर गरेर उनीहरूलाई चाहिँ एउटा चाहिँ पढ्ने र पढ्ने त्यसपछि उनीहरूलाई सान्त्वना दिने व्यवस्था चाहिँ जब हुन्न तबसम्म बालविवाह चाहिँ अनि यो गरेर मात्रै, यो भनेर मात्रै, कार्यक्रम गरेर मात्रै बालविवाह न्यूनीकरण हुने चाहिँ।
हस्, म डाक्टर साहबप्रति आउन चाहे। डाक्टर साहब, जस्तो कतिपय अवस्थामा सम्झाउँदा पनि हुँदैन, भन्ने खालको कुराकानी आयो। कसरी यो बाल विवाह रोक्न सकिएला? हामीले जुन तरिकाले सम्झाउनु पर्थ्यो, जुन तरिकाले हामीले अभियानहरू चाल्नु पर्थ्यो, त्यो हामीले गर्न नसकेर पनि हो कि यस्ता घटना दोहोरिएका? के लाग्छ यहाँलाई?
यसमा मुख्य कुरा तिन चारवटा कुराहरू छ होइन। अब जसरी बाल विवाहको कारण अघि म्यामले भन्नुभयो होइन, एकदमै राम्रो कारणहरू भन्नुभएको थियो उहाँले, गरिबीको कारण, शिक्षाको कमी, कल्चरल प्र्याक्टिसहरूको कारण होइन, त्यसपछि गएर एउटा असुरक्षाको कारण पनि हुन्छ कि, जुन कस्तो हुन्छ नि फ्यामिली मेम्बरलाई चाहिँ अब छोरी अब महिनावारी भन्नु लागिसकेपछि ऊ एउटा हाम्रो नेपाली कल्चरमा एउटा आइमाई जस्तो भइसकेको एउटा महसुस भइरहेको हुन्छ, त्यसपछि गएर अन्य यौनजन्य हिंसाबाट चाहिँ घटनाबाट चाहिँ परिवारलाई पनि होइन बच्नको लागि चाहिँ उनीहरूले चाहिँ बाल विवाह गरिदिने गर्छन्। तर यसबाट यसलाई कम गराउने तरिका भनेको चाहिँ मुख्य भनेको सबभन्दा राम्रो भनेको चाहिँ शिक्षा नै हो। जबसम्म मुख्य आमा सचेत, आमा शिक्षित, घर परिवार शिक्षित, समाज शिक्षित भयो भनेपछि त्यो जस्तो ट्रेन चल्छ नि त्यही अनुसार नै तलतिर जाँदै गर्ने हो। अब मुख्य कुरा शिक्षा, उसलाई चाहिँ राम्रो शिक्षा दीक्षा दिनु पऱ्यो। अर्को कुरा भनेको बुवा आमाले पनि, मुख्य कुरा घरमा बुवा आमा हुन्छ, बुवा आमाले पनि छोराछोरीहरूलाई सधैँ होइन उसको चाहिँ केयरिङमा चाहिँ के कुरा गर्नु पऱ्यो भनेपछि बच्चा बच्चीले खाना खाँदाखेरि अथवा चाहिँ फुर्सद भएको टाइममा नानी तैँले ठुलो पढ्नुपर्छ, हामीले सानो उमेरमा बिहा गर्दा यस्तो दुःख पाइयो, अहिले यस्तो घटना भयो, म अहिले यति पढेको भए चाहिँ हामीले अहिले दुखाउनु पर्दैन थियो होइन, यस्ता विभिन्न किसिमले चाहिँ छोराछोरीहरूलाई सम्झाउने गर्नुपर्छ होइन, ताकि उनको यो बाल मनस्पटलमा चाहिँ जुन कुराहरू छिर्छ नि त्यो भनेको चाहिँ एकदमै दीर्घकालीन रूपमा छिर्ने हुन्छ, त्यसैले चाहिँ बच्चा बच्चीहरूलाई चाहिँ एकदमै त्यो बेलामा सम्झाइयो भनेपछि चाहिँ पछि खासै बच्चाहरूले त्यस्तो सोच्न सक्दैनन्। र अर्को कुरा भनेको इन्करेजमेन्ट गर्नु पऱ्यो बच्चा बच्ची छोराछोरीहरूलाई, ल तैँले ठुलो पढ्नुपर्छ, ठुलो बन्नुपर्छ होइन, अनि तैँले चाहिँ पछि राम्रोसँग पढिस भनेपछि तिमीहरूले चाहिँ पछि आफै सक्षम भएर बस्न सक्छौ, अर्काको खुट्टामा बाँच्नु पर्दैन, अर्काको सहारा चाहिँदैन, अनि यस्तो तरिकाले आमा बुवाहरूले चाहिँ उसलाई चाहिँ बच्चाहरूलाई चाहिँ उत्प्रेरणा दिनु पऱ्यो। र अर्को भनेको चाहिँ उनीहरूलाई स्किल्सहरू सिकाउनु पऱ्यो होइन, सानसानो नानीहरूतिर 14-15 वर्ष उमेरमा हाम्रो यो मेलको नाममा एकदमै विवाह भएको एकदमै रेट एकदमै धेरै छ। अहिले अस्ति हाम्रो एउटा फ्यामिली प्लानिङको क्याम्प भइरहेको थियो, 19 वर्षको उमेरमा चाहिँ मिनल्याब गर्न आउनुभएको थियो 19 वर्षको उमेरमा। अब हामीले चाहिँ उसलाई सम्झाएर चाहिँ उसलाई रिजेक्ट गरेर पठाइयो, किनभने चाहिँ एकदमै यो 14-15 वर्षको उमेरमा विवाह हुने दर एकदमै धेरै छ, त्यसैले उनीहरूलाई चाहिँ विभिन्न किसिमका सिपमूलक कुराहरू सिकाउनु आवश्यक छ, अनि जसको कारणले गर्दा चाहिँ उनीहरूलाई चाहिँ सजिलो हुन्छ। कोही मान्छेहरू कस्तो हुन्छ आफ्नो चाहिँ रोजगारी कमी जस्तै उहाँ म्यामले भने जस्तै अब पैसा हुँदैन, जीवन गुजारा गर्न गाह्रो भइरहेको हुन्छ, त्यस्तो बेला चाहिँ उनीहरूलाई चाहिँ विभिन्न किसिमका सिपमूलक तालिमहरू कार्यक्रमहरू गरिदियो भने चाहिँ उनीहरूलाई चाहिँ एउटा किसिमको आफूमा आफैमा पालिन सक्ने अवस्था पनि आउँछ, जसको कारणले गर्दा नि यो चाहिँ अलिक कमी हुन्छ। अनि अर्को भनेको चाहिँ एकदमै कुनै घर परिवार चाहिँ एकदमै गरिब हुनुहुन्छ भने त्यसमा चाहिँ जस्तै हाम्रो नगरपालिका गाउँपालिकाहरूले चाहिँ के गर्न सकिन्छ भने चाहिँ त्यस्तो छोराछोरी पाल्न नसकेर पनि तपाईँको चाहिँ छोरीलाई चाहिँ एक किसिमले हाम्रो समाजमा कस्तो भने चाहिँ छोरालाई चाहिँ हुर्कायो राम्रोसँग पढायो भने चाहिँ छोरा घरमै बस्छ, छोरी भनेको त जति लगानी गऱ्यो नि त्यो लगानी त्यसमा चाहिँ खासै फ्रुटफुल छैन, उनी लास्टमा अर्का घर जाने हुन् भनेपछि किन राख्ने भन्ने एउटा सोच छ। यो सोचलाई चाहिँ निरुत्साहित गर्नको लागि चाहिँ नगरपालिका गाउँपालिकाबाट दिने जुन सेवा सुविधाहरू छ त्यो चाहिँ एउटा स्ट्रिक्ट यो चाहिँ एकदमै गर्न सकिने कुरा हो। त्यो के गर्नु चाहिँ उसलाई चाहिँ पाउने सेवा सुविधाहरूबाट वञ्चित गरिदिने, यदि त्यो परिवारले चाहिँ आफ्नो छोराछोरीलाई त्यसरी चाहिँ बाल विवाह गरिदिएको छ भने त्यो सेवा सुविधाबाट वञ्चित गरिदियो भनेपछि पक्कै पनि यसमा कमी आउँछ जस्तो लाग्छ। यति नै हो।
हस्, अब म फेरि सहभागीतिर जान चाहन्छु। यता हात उठ्या छ।
सर, मेरो नाम ज्ञानी ओली। म यो बाल विवाह सम्बन्धी अब भन्न चाहन्छु, किनभने आफू पनि म पनि 20 वर्षमा मेरो बच्चा जन्मेको हो र अहिलेको भावी उनीहरूलाई के भन्न चाहन्छु भनेपछि फेसबुक र मोबाइल अथवा टिभीमा हेरेर हामी सानो उमेरमा बिहा गर्नुहुन्न भनेर चेतना त धेरै फैलिसकेको छ। त्यो चेतनालाई मैले म सानो उमेरमा बिहा गर्नुहुन्न है भनेर आफै चेतनशील भएर आफ्नो उमेरमा परिपक्व भएर मैले बिहा गर्नुपर्छ, म आफ्नो खुट्टामा उभिएर म बिहा गर्नुपर्छ भनेपछि राम्रो हुन्थ्यो भन्नु जस्तो मलाई लाग्छ। त्यति नै हो।
तपाईँले आफूले लाग्छ तपाईँले 20 वर्षमा बच्चा जन्माउनु भयो भनेपछि तपाईँको पनि बाल विवाह नै भयो?
हजुर।
बाल विवाह भएका कारणले मैले यो समस्या भोग्नु पर्यो भनेर अहिले त्यस्तो केही लागेको छ तपाईँलाई? सामाजिक समस्या होला, पारिवारिक होला, आर्थिक होला?
बाल विवाह मेरो त त्यस्तो खासै केही पनि भएन होइन, मैले त्यस्तो मेरो अवस्था शारीरिक अवस्था पनि त्यस्तो नराम्रो भएन र घरमा पनि त्यस्तो नराम्रो भएन होइन, त्यस कारणले मलाई त्यस्तो अवस्था केही पनि नराम्रो अवस्था केही पनि आएन।
हस्, अगाडि हात उठाउनु भएको छ, अगाडि जान्छु।
सर, मेरो नाम तुलसा विक, म बस्ने गुरुबाकोट नगरपालिका 9 बोटीचोर। मेरो बाल विवाह भन्नुपर्दा जिन्दगीमा धेरै दुःख पाइयो, सानो उमेरमा विवाह गरेँ, अरूको लैलैमै लागेर भनौँ, अरूको कुरा सुनियो, सानो उमेरमा विवाह गरेँ, बच्चा सानो छ काखमा, विवाह गरेँ, उमेर पनि सानै उमेरमा 19 वर्ष भन्नाले 20 वर्ष नपुग्दै बच्चा भयो। अहिले अब श्रीमानको अब शान्ति सानो हुन्छ, उहाँ जागिरे भएर पनि हाम्रो सम्बन्ध त्यति मिलमिलाप छैन, अब सानो बच्चा छ काखमा, अब कसरी सेवा सुहार गर्ने त्यो त अब म सानै छु, त्यति पनि मलाई आइपरेको छैन। घरमा पनि त्यस्तो अब घरमा पनि अब त्यस्तै उहाँको बुवा मेरो उहाँले मेरो व्यवहार बुझ्नु हुँदैन म अब सानो भएको कारणले गर्दाखेरि पनि होला सायद उहाँहरूको व्यवहार पनि म बुझ्न सक्दिनँ अब यो बच्चा छ काखमा अब यो बच्चालाई कसरी स्याहार गर्ने सानो बेला विवाह गरियो है त्यही भएर पनि
तपाईँको श्रीमान जागिरे हुनुहुन्छ त्यसमा पनि नेपाल प्रहरीमा सेवारत हुनुहुन्छ उहाँबाट सहयोग भएको छैन भन्नुभयो तपाईँले
हजुर
के भन्नुहुन्छ उहाँले चाहिँ
अब उहाँलाई सबभर उहाँको अब राम्रै छ है तर पनि अब उहाँले जसरी हाम्रो अब विस्फोट त भएको छैन तर पनि उहाँलाई के भन्न चाहन्छु भने मेरो जस्तो घरमा मेरो व्यवहार भए पनि सासु ससुराले मलाई यस्तो व्यवहार गरियो भने उहाँको चाहिँ अब हामी दुवैजनाको बरु मिलन होस् भन्न चाहन्छु
तपाईँले सम्बन्धित निकायमा तपाईँको श्रीमान जहाँ काम गर्नुहुन्छ त्यहाँ गएर मलाई यस्तो भएको छ भनेर भन्नुभएको छ
भनेको छु त है विवाह भएदेखि नै अब बारम्बार भन्न लागेको हो तर पनि अब उहाँले वास्ता गर्नुभएको छैन अब हेरौँ अब उहाँ आउँदै हुनुहुन्छ भन्ने चाहिँ प्रतिज्ञामा छु
कहाँ हुनुहुन्छ अहिले कुन ठाउँमा हुनुहुन्छ
काठमाडौँतिर हुनुहुन्छ
काठमाडौँ हुनुहुन्छ हामीसँग पछाडि सहित साहब हुनुहुन्छ मेलकुना स्वास्थ्य चौकीका इन्चार्ज पनि हुनुहुन्छ उहाँ सुरक्षा दिनुपर्नेमा नागरिकको सुरक्षा दिनुपर्नेमा आफ्नै घरमा विभेद भएको छ आफ्नै जीवनसाथीमाथि विभेद भएको छ के भन्नुहुन्छ
यो चाहिँ उहाँहरूको अलिकति बुझाइमा कमी हो चेतनाको कमी पनि हो आफूले जागिर खाने श्रीमतीलाई जागिर नखा तैँले नपढ भन्ने जस्ता कुराहरू यहाँ अघि पनि भयो तर चाहिँ आफ्नो खुट्टामा सबैले उभिन सके अझै राम्रो बेटर हुने थियो मेरो विचारमा त किनभने एउटा श्रीमानको कमाइले एउटा जहान अहिलेको अवस्थामा जहान परिवारलाई पाल्नु पढाउनु लेखाउनु धेरै गाह्रो छ त्यो हुनाले सबैले आफ्नो आफ्नो पक्षबाट पोजिटिभ हिसाबले सोचिदिएमा धेरै राम्रो हुन्थ्यो भन्ने मेरो भनाइ
यहाँले भन्नुभएको ठिकै हो आफ्नो खुट्टामा उभिनु त असाध्यै राम्रो हो तर सँगै बाँच्छौँ सँगै जिउँछौँ भनेर साथ फेरो लिइसकेपछि साथ दिन्छु सधैँभरि भनेर बाचा बन्धन गरिसकेपछि साथ त निभाउनु पर्यो नि होइन
एकदम आफ्नो मेरो काम र कर्तव्य के हो भन्ने मान्छेले त्यति कुरा मात्रै बुझिदियो भने सहज हुन्छ
अब यहाँले सुनिहाल्नुभयो यहाँ यो नगरपालिकामा बाल विवाह असाध्यै धेरै छ एक वर्षमा 550 बाल विवाह भयो यो वडा जहाँ हो 80 भन्दा बढी बाल विवाह यो वडामा मात्रै भयो 12 वडामा मात्रै बाल विवाहका कारणले आपराधिक गतिविधिहरू बढ्ने जोखिम तपाईँ कतिको देख्नुहुन्छ
बाल विवाह कारणले गर्दाखेरि अब अलिकति के भन्छ घरेलु हिंसामा पनि अलिकति जोखिम आएको अवस्था पनि हो र कतिपय बाल विवाह हामी कहाँ केस आउँछ सर हामी कहाँ बाल विवाहहरू यो फलनाले मेरो उमेर नपुगेको छोरीलाई लिएर गइदियो सर भनेर भन्नुहुन्छ है त्यसमा हामी उहाँहरूले दुवै पैसालाई नै जम्मा भेला जम्मा गराएर ल तपाईँले आफ्नो छोराछोरीको उमेर पुगेको छैन अब अहिले जिम्मा लिएर जानुहोस् उमेर पछि पुगेपछि मात्र यसको कुरो गर्नु होला भन्ने हामीले कतिपय जाने अब यहाँका जाने स्थानीय वासीहरूलाई हामी सम्झाएको अवस्था र केटालाई केटाको बाबालाई जिम्मा दिन्छौँ र केटीलाई केटीको बाबा आमालाई जिम्मा दिएर पठाएको अवस्था छ सर हामी
हस् म फेरि तपाईँ सहभागीतिर जान चाहेँ पछाडि हात उठाउनु भएको थियो अघि नै कसरी
नमस्कार मेरो नाम लोकेन्द्र ओली म गुरुबाकोट नगरपालिकामा सामुदायिक मेलमिलाप ग्रुपमा काम गर्दै आएको छु बाल विवाह न्यूनीकरणको विषयलाई हेर्दा गुरुबाकोट नगरपालिका विशेष गरी दलित बस्ती र गरिब र अशिक्षाको रूपमा अलिक पछाडि नै छ यहाँ दलित बस्तीमा बढी बाल विवाह हुने गरेको पाइएको छ जस्तो मैले हिजो वा गाविस लेभलमा काम गर्दा पनि र नगरपालिकामा काम गर्दा पनि 15-16 वर्ष 16-17 वर्षको
किन चाहिँ दलित बस्तीमा बाल विवाह भयो भनेर त हामीले भनियो
बिचमै पढाइ छाड्ने प्रवृत्ति शिक्षातिर लगाव नदिने र सामाजिक मूल्य मान्यता पनि के छ भने संस्कारको कुरा पनि छ यहाँनिर अलि जाँड रक्सीलाई बढी प्राथमिकता दिने र माघी विवाह गर्ने हिजोको प्रवृत्ति र अभिभावकहरूले उमेरमै बेलैमा चाहिँ उनीहरूलाई चाहिँ विवाह मागेर बिहा गराइदिने खालको एउटा परिपति देखिन्छ र उनीहरूको
तपाईँले चाहिँ यो बाल विवाह रोक्न चाहिँ के गर्नु पर्यो भने रोक्न सकिएला भन्ने लाग्छ
यसको लागि बाल विवाह रोक्नको लागि त अब जनचेतना बाल विवाह सम्बन्धी जनचेतना फैलाउने प्रत्येक अभिभावकले पनि के जिम्मेवार वहन गर्नु पर्यो भने एउटा नारी 15 वर्ष पुगी 16 वर्ष पुगी भने 18-19 वर्ष हुँदासम्म त परिपक्व भइस बुढी भइस बुढी कन्या भइस भनेर त्यो सामाजिक मूल्य मान्यताले पनि मान्छेलाई अलिकति फरक पार्छ एउटा पार्टमा त्यो देखेँ अरू कुरा बाल विवाह पनि कसो देख्यो भने मेरो बच्चा 18 वर्षको छ र मेरो साथीको बच्चा 15 वर्षको छ उसको ट्रेन राम्रै छ उसको घर परिवार राम्रै छ भने त्यहाँ बाल विवाह भए पनि त्यसलाई थाम्ने रोकथाम गर्ने र राज्यले दिने सुविधा पनि त्यसलाई प्राप्त हिजो चाहिँ दिने खालको दिने गरिएको छ जस्तो 20 वर्ष पारी बिहा गर्नुपर्छ 20 वर्ष पारी बिहा गरिएन भने सबै कुराहरू रोकिदिएको छ राज्यले तर पहुँचका भरमा 18 वर्षमै बिहा दर्ता गर्ने प्रवृत्ति चाहिँ देखियो राजनीति पहुँचका कारणले त्यसले के झन् संरक्षण गर्यो अरू कुरा बाल विवाहको कुरा गर्दा पन्ध्र वर्षको केटा पन्ध्र वर्षको केटीको बिचमा बाल विवाह भएको छ, बाल विवाह भएर प्रहरी कहाँ त्यो आयो, प्रहरी प्रहरीले प्रहरी कहाँ के हुन्छ भने आफ्नो अभिभावकले बुझेर ल्याइन्छ भनेर एउटा कागज गरेर जान्छ, अनि तिनीहरू फेरि पुनः विवाह गर्छन्, त्यो कुरा फेरि अरूचोटि दोहोऱ्याएर हेरिन्न, त्यसरी पनि विवाह गरिन्छ। अनि यदि विवाह नगर्ने भने के हुन्छ, अब केटी पक्षको अलिकति फरक भिन्न विचारका छन् भने रेप केसमा हालिदिन सुरु गर्छन्। त्यो कारणले गर्दा पनि बाल विवाह बढिराखेको छ, र यो अहिले मोबाइलको विकृति पढ्दै गरेका बच्चा बच्चीलाई मोबाइल दिने प्रवृत्ति पनि मलाई अलिक त्यसलाई कम गर्नुपर्छ जस्तो लाग्छ।
हस् एकैछिन, हामी यहाँ ट्र्याक्टर आइपुगेका छ, रोक्छौँ। भयो अलिकति ढाकछोप गर्ने प्रवृत्तिका कारण पनि बाल विवाह भइरहेको छ, रोक्न सकिया छैन, चुनौती छ भन्ने कुरा छ। अलिकति त्यसपछि राजनीतिक पहुँचका आधारमा पनि यहाँ आउनु जस्ता जनप्रतिनिधिहरू अथवा दलका नेताहरूको आफ्नो आफन्त छ भने त्यसलाई ढाकछोप गर्ने, बाहिर नल्याउने प्रवृत्ति पनि छ भन्ने खालको कुरा आयो।
यो अलि योभन्दा अगाडि हामी निर्वाचित हुनुभन्दा अगाडिको समयमा यस्तो थियो सर, यो सर्वदलीय संयन्त्र जति बेला हामीले मान्थ्यौँ त्यो अवस्थामा एउटा पार्टीको अथवा एउटा आस्था बोकेको मान्छे र अर्को पार्टी बिचमा त्यो भयो भने कसरी हुन्छ, उसलाई दुःख दिने नियति त्यो हुन्थ्यो, त्यो भएका दिनहरू पनि छन्, त्यस्ता घटनाहरू पनि छन् भने अहिलेको अवस्थामा त्यो निर्वाचित भएर जनप्रतिनिधिहरू गाउँमा भएर र यो सङ्घीयताको तिनैवटा चरणका निर्वाचन भइसकेपछि अहिले राजनीतिक रूपमा त्यसरी ढाकछोप गरेर त्यो किसिमको घटना भएको छैन।
तर यही वर्ष फेरि बढी बाल विवाह भयो नगरपालिकामा,
यो वर्ष नगरपालिकामा यस्तो छ नि सर एउटा कुरा, अब बाल विवाह हुन्छ, बाल विवाह भयो भने समान खालको अवस्था भयो अथवा घर परिवार राम्रो भयो, पढे लेखेको केटा भयो केटी भयो, सम्पन्न घर परिवार भयो भने र मेन गरेर जात मिल्यो भने त्यहाँ बाल विवाह भएको त्यो इस्यु परिवारले बाहिर निकाल्दैन, त्यो समाजले बाहिर निकाल्दा खोज्दा पनि परिवारले त्यसलाई ढाकछोप गर्छ, बाहिर ल्याउँदैन। जब बाल विवाह बाहिर कुन अवस्थामा आउँछ भने अन्तर्जातीय विवाह हुन्छ र अन्तर्जातीय विवाह हुँदा जातको आधारमा स्वीकार्न नसकेको अवस्थामा त्यो बच्चालाई आफूले लिनको निमित्त अभिभावकहरूले बाल विवाहका मुद्दा दर्ता गर्ने, बाल विवाहलाई बाहिर ल्याउने प्रवृत्ति छ हाम्रो समाजमा। मेन जातीयताका कारणले भएका अन्तर्जातीय विवाह भएका बाल विवाहहरू बाहिर आउने गरेका छन्। समानान्तर रूपमा एउटै जात र सबै किसिमको आर्थिक परिवेश मिल्ने परिवार भयो भने त्यो अभिभावकले अहिलेसम्म बाल विवाहको इस्यु बाहिर ल्याएको अवस्था छैन।
म फेरि सहभागीप्रति आउन चाहेँ, पछाडि हात उठाउनु भएको छ, हामी आउँछौँ।
यो बाल विवाहको विषयमा छलफल हुँदै गर्दा होइन, हामी पनि विभिन्न विद्यालयहरूमा गयौँ। अब सुरक्षित समाजले पहिले एउटा एनजिओ हो होइन, सबै कुरा चाहिँ सबै जिल्लाभरिको काम गर्न सक्ने भएन। जब हामीले नगरपालिका गुरुवाकोट नगरपालिकाको सपोर्टमा यहाँको आधारभूत र महाविद्यालय जो 22 वटामा पुग्यौँ, त्यहाँ जाँदा छलफल गर्दा हामीले भाइ बहिनी र टिचरसँग पनि स्वयं छलफल गर्दा बाल विवाह भनेको कति वर्षको भन्दा यहीँ पनि थाहा नहोला, हेर्नुहोस् है, लेटेस्ट कानुन कहाँ पुग्यो भन्ने कुरा चाहिँ यहाँ अहिले पनि थाहा नहुन सक्छ। भाइ बहिनीहरूले के भने टिचरहरू स्वयंबाट 13 वर्षदेखि 17-18 वर्षसम्मकोलाई बाल विवाह भनिन्छ होला, त्यहाँदेखि तलतिरका बच्चा होइन नि त। बाल विवाह भनेकै के हो भन्ने विषय जति व्यापकताका कुरा गरे पनि थाहै छैन।
थाल्यौँ भन्नुभयो, कार्यक्रम पनि गर्नुभयो, के कार्यक्रम गर्नुभयो?
हामीले गरेका कार्यक्रम भनेका निश्चित क्षेत्र मात्रै भए, जब सरकारले यसलाई ओनरसिप गरेर लिन्छ, जब एउटा चाहिँ टोयलेट नबनाउँदाखेरि रेड कार्डका होइन पहेँलो कार्डका चाहिँ जोहरू आउँथे नि, त्यो अभियान अहिले गर्न जरुरी छ। जब चाहिँ एउटा टोयलेट नबनाउँदाखेरि विभिन्न सरकारी निकायबाट पाउने सेवा सुविधाहरू त्योबाट वञ्चित गरिन्थ्यो, त्यस्तै गरिकन एउटा बाल विवाह हुन बित्तिकै त्यो परिवारले सामाजिक सुरक्षा पाउने, भत्ता पाउने कुराहरू, त्यसपछि अनि वडा कार्यालयबाट पाउने जति पनि सेवा सुविधा छ, हरेक कुरा रोक्ने अभियान नेपाल सरकार ल्याउन बित्तिकै तत्काल यस्तो अभियान चाहिँ हामी यो घटना चाहिँ घट्न सक्छ भन्ने हामीले फिलिङ गरेका छौँ।
हस्, म फेरि तपाईँ सहभागीतिर जान चाहन्छु, सबैको सकिसकेको हो, पछाडि बुवा हुनुहुन्छ, पछाडि बुवा हुनुहुन्छ, केही भन्नु छ बुवा तपाईँलाई? ठिकै छ, म डक्टर साहबतिर जान चाहे। डक्टर साहब, जस्तो बाल विवाह अलिकति केटो खाइलाग्दो छ, यसले चाहिँ राम्रो खानदानको छ, राम्रो जागिरको छ भने त्यस्ता घटनाहरू सार्वजनिक नहुने, बाहिर नआउने, अलिकति अन्तर्जातीय भयो त्यसमा पनि हामीले समाजमा भन्ने गरेको केटीको जात हामीले विभेद बस भन्ने गरेको अलिकति तल्लो जातको केटी पर्यो भने मात्रै त्यस्ता घटनाहरू बाल विवाहका घटनाहरू बाहिर आउने भन्ने कुरा छ, यसलाई चाहिँ कसरी चाहिँ हामीले नियन्त्रण गर्न रोक्न सकौँला?
अब यस्तो छ, परिवार
बाल बालिकामा मात्र जनचेतना हो कि अभिभावकमा जनचेतना फैलाउने?
मैले अघि देखाउँछु, यो पहिला प्रथम घर आफ्नो घरमा आमा बुवाहरू शिक्षित, उनीहरूमा शिक्षा छ राम्रो, उनीहरूले छोराछोरीलाई दिन्छ, त्यसपछि गएर यो चक्र जुन चल्छ नि त्यो चक्रबाट चाहिँ यो एकाएक चाहिँ बिस्तारै चाहिँ यो एकाएक यो कहिले पनि रोकिँदैन, बिस्तारै टाइम लाग्छ, समय लाग्छ होइन, बिस्तारै चाहिँ मान्छेको यो सोचमा परिवर्तन आउनलाई चाहिँ केही समय अवश्य नै लाग्छ। र जुन यो जुन हाम्रो सोच छ परिवार सम्पन्न छ भनेपछि चाहिँ सानो उमेरमा नि बिहा गरिदिने भनिन्छ, तर यसको उसलाई चाहिँ खानालाई गाह्रो नहोला, लाउनलाई गाह्रो नहोला, तर अन्य समस्याहरू त आउँछ, स्वास्थ्यसँग रिलेटेड समस्याहरू त त्यो त धनी परिवार भए पनि आउँछ, गरिब परिवार भए पनि आउने हो होइन, जुन जात भए पनि आउने हो, त्यसले त कसैलाई केही भन्दैन। अब सानो उमेरमा बिहा गऱ्यो भनेपछि छोरा मान्छेलाई पनि विभिन्न किसिमको यौनजन्य समस्याहरू कति धेरै आउँछ, अनि छोरी मान्छेमा त अथवा अनगिन्ती समस्याहरू छ। त्यस्तै अब बच्चा सानो उमेरमा बिहा गऱ्यो भनेपछि बच्चा पनि सानो जन्मिन्छ होइन, प्रिमेच्योर जन्मिन्छ। अब हामीले भन्ने गर्छौँ सुनौला हजार दिन जुन छ, सुनौला हजार दिन एउटा भनाइ, त्यो हजार दिनमा जति बच्चाले चाहिँ यदि मेच्योर आमाबाट जन्मियो भनेपछि त्यो बच्चा नि मेच्योर जन्मिने हो होइन, उसको पनि दिमागमा पनि जुन विकास पनि त्यही अनुसार हुने हो, र पछि पनि एउटा देशको लागि पनि उसले चाहिँ त्यही अनुसारको एउटा जनशक्ति भएर निस्कि उत्पादन हुने हो। तर चाहिँ अब सानो उमेरमा हुन्छ, अर्को कुरा के छ भनेपछि बच्चा बच्ची पनि त्यो बिहा गरेर बच्चा बच्ची पनि चाँडै जन्माउने चलन छ कि मेन कुरा त। अब बिहा गर्नु त भुलवश कहिले काहीँ भइहाल्यो मान्छे भने पनि होइन, तर चाहिँ त्यो चाइल्ड ग्यापिङ स्पेसिङहरू होइन यो मात्रमा पनि सरकारले यदि भइसकेको अवस्थामा चाहिँ यस्तो खालको यसलाई चाहिँ कसरी यसलाई चाहिँ नियन्त्रण गर्न सकिन्छ भने चाहिँ यो विभिन्न किसिमका प्रयासहरू कसरी चाहिँ बच्चाहरू चाहिँ चाँडो नजन्माउने, कसरी चाहिँ म्याटर्नल हेल्थ होइन बच्चाको हेल्थ बुवाको हेल्थमा चाहिँ त्यो सम्बन्धी इन्टरभेन्सनल प्रोग्रामहरू पनि ल्याउन आवश्यक छ जस्तो लाग्छ। भइसकेको अवस्थामा सकभर त हुन नदिनु राम्रो, तर भइसक्यो भने चाहिँ त्यो केही न केही ल्यायो भने चाहिँ पक्कै पनि राम्रो हुन्छ जस्तो लाग्छ।
हस्, हामीसँग नगर स्वास्थ्य प्रमुख किरण ओलीजी पनि हुनुहुन्छ। ओलीजी, अरू यहाँले देखेका बाल विवाह भएकै कारण यहाँले देखेका अरू समस्याहरू के छन्?
मा त धेरै कुराहरू आइसकेको छ, विशेष गरेर म स्वास्थ्यमा पनि काम गर्ने भएको हुनाले मेरो क्षेत्र नै स्वास्थ्य हो, विशेष गरेर स्वास्थ्य सम्बन्धी समस्याहरू धेरै देखिन्छ। अब अन्य सामाजिक समस्याको विषयमा लामो छलफल भइसकेको छ। यो स्वास्थ्य सम्बन्धी कुरा गर्ने हो भने अघि धेरै कुरा त खासै आएन, मलाई स्वास्थ्यमा समस्या पऱ्यो भनेर कसैले भनेको पाइएन। तर यसमा के छ भनेपछि विशेष गरेर अघि डाक्टरले भनिसक्नु भएको थियो, महिलाको पाठ्यक्रममा बढी चाहिँ समस्या देखा पर्छ, मानसिक समस्या पनि बढी चाहिँ देखा परेको देखिन्छ। कतिजनाले आफ्नो दुःखेसो पनि पोख्नु भयो यहाँहरूले, अब हामी सबैले सुन्यौँ। त्यसपछि उहाँहरूले जन्माएको बच्चा पनि राम्रो हुँदैन, त्यो बच्चाले प्रशस्त मात्रामा आमाबाट पाउनुपर्ने कुरा पनि पाउन सकेको हुँदैन। त्यस कारणले पनि हामीले घरबार बसाउने भनेको भोलिको सन्तति र आफ्नो एउटा के भन्छ जेनेरेसनलाई कायम गर्नको लागि हो भने हाम्रो जेनेरेसनको चाहिँ जो बच्चा छ त्यो पनि त स्वस्थ हुनु पऱ्यो नि त, त्यो कुरा पनि हामीले बुझाउनु पर्ने जरुरी देख्छु मैले। अब यो बाल विवाह कुरा आयो, उपमेयरज्यू पनि यहीँ हुनुहुन्छ, यो बाल विवाह भइसकेका जोडीहरूलाई अब आर्थिक समस्या पनि भएको देखियो, बेरोजगार भएको अवस्था, त्यसपछि एकजना रोजगारी छ भनेपछि त्यसले अर्कोलाई वास्ता नगरेको अवस्था पनि देखियो। त्यो किन हुन्छ भनेपछि त्यो परिपक्व भइसकेका हुन्न नि त, एक्लै अर्का अब मनलाई बुझ्नै सक्दैन, बुझ्न नसकेपछि त्यसो त तपाईँको चाहिँ सम्बन्ध राम्रो हुने कुरा भएन। त्यसले गर्दाखेरि म के आग्रह गर्न चाहन्छु भने अब हामीले गुरुबागोट नगरपालिकामा बाल विवाह भएका जोडीहरूलाई कम्तीमा पनि दैनिक जीविका उपार्जन गर्न सक्ने खालको केही सिपोर सिकाउने लक्ष्य लिने हो कि त होइन, उहाँहरूलाई एउटा के
चाहिँ यहाँलाई मैले रोकेँ, म उपमेयरज्यूप्रति आउन चाहेँ। अब जो जसले बाल विवाह गरिसक्नु भएको छ उहाँहरूले आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले तत्काल के कस्ता कार्यक्रमहरू ल्याउने योजना बनाएको छ, त्यो आवश्यक रह्यो भन्ने कुरा आयो, अघि पनि सहभागीले पनि उठाउनु भएको छ।
यो जुन अब एक त बाल विवाह गरेर डाटा धेरै ल्याइदिनु भएको छ बाल विवाह गर्ने जोडीले, र यो गुरुबागोट नगरपालिकामा धेरै बाल विवाह हुन्छ भन्ने यो सबैतिर पनि फैलियो, सार्वजनिक भन्दा यो सार्वजनिक भएर मुद्दा दर्ता प्रक्रियामा नआएकै बाल विवाह हुन्। यो संस्थाले बाल विवाहको अवस्था के छ भनेर प्रत्येक वडामा गएर एकदमै डिटेलली ल्याएको डाटा हो सर, यो कोही कतै बाल विवाहको रूपमा त्यसरी आएको होइन, यो खोजेर निस्केको डाटा हो।
सुन्नु
सर, त्यसैमा पनि अब गुरुबागोट नगरपालिकाले यो गुरुबागोट नगरपालिकामा रहेका युवा जुन विदेश जाने जनशक्ति छ त्यसलाई आफ्नै नगरमा रोकेर गुरुबागोट नगरपालिकामा नै केही रोजगारका अवसरहरू सिर्जना गर्ने, कृषिको क्षेत्र, पशुपालनको क्षेत्र र अन्य सिपमूलक कार्यक्रमहरू गरेर कसरी आत्मनिर्भर गराउन सकिन्छ भनेर अहिले पनि समथिङ 30 लाख बजेट विनियोजन गरेको छ। त्यसैमा यो 550 जोडी नै छन् होला गुरबाकोट नगरपालिकामा त त्यो जोडीलाई सर्वेक्षण फेरि पुनः गरेर अब जोडीलाई भेट्ने सर्वेक्षण पुनः गरेर ती जोडीले के कस्ता किसिमका सिप गर्न सक्नुहुन्छ त त्यो उहाँहरूको इन्ट्रेस्ट हुन सक्यो भने हाउस वायरिङ प्लम्बिङ के भन्छ यो टाइल छ्याप्ने यो ग्यारेजमा काम गर्ने वेल्डिङ त्यस्ता किसिमका सिपहरू सिलाइ कटाई ब्युटिसियन र उहाँहरूको इच्छाअनुसार गर्न सक्ने सिपको विषयमा गुरबाकोट नगरपालिका पोजिटिभ छ गर्न सक्छ
अब ठ्याक्कै अब अबको यो वर्ष पछिल्लो एक वर्षमा 550 भयो भने अब यो घट्नेछ यसलाई हामीले यति प्रतिशतसम्म घटाउनेछौँ यो कारणले भनेर स्पष्ट खाका योजना केही भन्न सकिन्छ अहिले
अब यसमा त सर यो बाल विभागको जुन डाटा छ यो डाटाको अझै सङ्ख्या बढाउनुभन्दा पनि जुन आएको डाटालाई घटाउनुपर्छ हजुर हजुर सर यो डाटालाई घटाउनुपर्छ भन्ने हेतुका साथ गुरबाकोट नगरपालिकामा यो बाल विभाग न्यूनीकरण को निमित्त एउटा नगर स्तरीय सरकार समिति गठन भएको छ विद्यालय स्तरमा बालबालिकाहरूको एउटा सञ्जाल बनाउने र वडामा पनि बाल विभागको एउटा वडा अध्यक्षज्यू जनप्रतिनिधिहरूको रूपमा एउटा समिति गठन गर्ने र बाल विवाहको असरको विषयमा अभिभावक र बालबालिकाहरूमा व्यापक रूपमा बाल विवाहको असर बाल विवाहले पुर्याउने नकारात्मक प्रभाव र बाल विवाह गर्यो भने कानुनी व्यवस्था के त भन्ने विषयमा प्रश्न पार्नका लागि गुरबाकोट नगरपालिकाले तत्परताका साथ लाग्नेछ यसमा मेरो सक्रिय भूमिका रहनेछ र यो बाल विवाहको प्रसङ्ग हुँदै गर्दा म आफै पनि बाल विवाहको शिकार बन्न लागेको अवस्थाको बालिका हुँ अघि भीमभाइले भने जस्तै गरेर यो सेभ द चिल्ड्रेन नर्वेले बालबालिकाको नेटवर्कको सञ्चालन गर्दै गर्दा रत्नजी अहिले यहाँ हुनुहुन्छ उहाँहरू बालिका समूहबाट एउटा अगाडि बढ्नुभयो बाल समूहको माध्यमबाट हामी अगाडि बढ्यौँ त्यति बेला अहिले यो गुरबाकोट नगरपालिकाको यो सर्वेक्षणमा बढी डाटा भए जस्तै साबिकको रामघाट गाविस अहिलेको भेरीगङ्गा नगरपालिकाको पहिलाको त्यति बेलाको 3 नम्बर वडामा दलित बस्ती बढी र बाल विवाह बढी हुने र मेरो पनि अभिभावकले गरिदिएको माघी विवाह हो अहिले पनि र मेरो अहिले जुन श्रीमान हुनुहुन्छ म 5 क्लासमा हुँदा मेरो बुवा र उहाँको बुवामा बिचको कुरा भएको थियो अनि त्यो सन्दर्भमा मेरो श्रीमानले उमेर परिपक्व भइसकेपछि मैले विवाह गर्छु भनेर उहाँले मलाई पर्खिनुभयो र मैले एसएलसी दिएर 20 वर्ष उमेर पुरा गरिसकेपछि मैले विवाह गरेँ र म अझै पनि पश्चातापमा छु म अहिले बाल विवाहको उमेर कटाएर बाल विवाह गरेँ त्यति बेलासम्म पढ्ने वातावरण पाएँ र हरेक सङ्घ संस्थाको माध्यमबाट आफ्नो एउटा करियर बनाउँदै गएँ भने तत्काल विवाह नगरेको भए अझै मेरा पछाडि धेरै अवसरहरू थिए कि त भन्ने कुरामा म आफै पश्चातापमा छु र सरहरूले यो प्रोग्राम यहाँ सञ्चालन गरिरहनु भएको छ त्यसैमा पनि हामी सँगसँगै भएका नगरपालिका र योभन्दा अगाडि भएका नगरपालिकाले सम्भवतः बाल विवाहलाई प्राथमिकतामा राखेर यत्रो बजेट विनियोजन गरेर कार्यक्रम गरेको छैन होला त्यसैले म आफैले बाल विवाहको विषयमा बाल विवाह सामाजिक अपराध हो बाल विवाहका कारणले हरेक चुनौती दिदीबहिनीले भोग्नुपर्छ भन्ने एउटा बच्चादेखिको मनस्थिति भएका कारणले म आफू निर्वाचित भइसकेपछि यो नगरसभाबाट मैले त्यत्रो बजेटको व्यवस्थापन गरेँ जुन एउटा डाटा आएको छ यसले अब अगाडि बढ्नका लागि र वडामा पनि यसको सक्रियताका साथ लाग्नको लागि एउटा मार्ग प्रशस्त गरेको छ र यो गुरबाकोट नगरपालिकामा 550 भएका बालबालिकाको 50% कसरी घटाउन सकिन्छ यो का यो वर्षको कार्यक्रम भन्ने विषयमा म तत्परताका साथ लाग्ने यहाँहरूसँग
साँच्चीकै आगामी वर्ष गुरबाकोट नगरपालिकामा बाल विवाहका घटनाहरूमा उल्लेख्य रूपमा देखिने गरी अनुभूत गर्ने गरी कमी आओस् हामी यही कामना गरौँ योभन्दा अगाडिको कानुनमा कम्तीमा 18 वर्ष हुनुपर्ने थियो भने अब संहिता लागू भएको छ त्यसमा 20 वर्ष अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ केटा वा केटी दुवैको उमेर 20 वर्ष भएपछि मात्र विवाह गर्न योग्य हुने भनेर कानुनले तोकेको छ त्यसतर्फ पनि हामीले ध्यान दियौँ जनचेतना जगाउन सकौँ हामीलाई समय दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद गुरबाकोट नगरपालिकाका उपमेयर मैना बिकज्यू मेलकुना स्वास्थ्य केन्द्रका चिकित्सक नमिल तिमिल सिन्हाज्यू र सहभागी यहाँहरू सबैलाई धेरै धेरै आभार व्यक्त गर्दै म कार्यक्रम सञ्चालक केशव ढकाल पनि छुट्टिन्छु हस्त नमस्ते